भिजन स्टुडियो टाइम
अहिले बिहानको 7 बज्यो। अब 12 दशी खबर।
नमस्कार, रेडियो भिजन 91.6 मेगाहर्ज र www.radiovision.com.np विश्वभर एकैसाथ प्रसारण भइरहेको हरेक महिनाको 21 गते बिहान 7 बजे प्रसारण हुने पारदर्शी खबरमा यहाँहरूलाई हार्दिक स्वागत छ। म गणेश पोखरेल। बारदशी गाउँपालिकासँगको सहकार्यमा हामीले हरेक महिनाको 21 गते बिहान 7 बजे बारदशी खबर उत्पादन र प्रसारण गर्ने गरेका छौँ। बारदशी गाउँपालिका क्षेत्रभित्र भएका गतिविधिलाई हामीले बारदशी खबरमा राख्ने गरेका छौँ र आजको अङ्कमा बारदशी खबरमा कुराकानी गर्नका लागि बारदशी गाउँपालिका वडा नम्बर 1 अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता शम्भु सिंह राजवंशी हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ र आजको अङ्कमा उहाँसँग कुराकानी गर्नेछौँ। प्रवक्ताज्यू, यहाँलाई हार्दिक स्वागत छ रेडियो भिजनमा।
धन्यवाद गणेश अनि रेडियो भिजनलाई।
अहिले सबैभन्दा महत्त्वपूर्ण कुरा त कोरोना भाइरसको संक्रमणले विगत झन्डै 2 वर्षदेखि कुनै कामहरू पनि एकदम अब हामी गर्छौँ भनेर लाग्यो, फेरि संक्रमण पर्छ, फेरि त्यो कामलाई चाहिँ रोक्नुपर्ने गरेको हुन्छ। यस्तो अवस्थाबाट अगाडि बढ्दैछौँ। अहिले पछिल्लो समय बारदशी गाउँपालिका क्षेत्रमा यो कोरोना भाइरसको संक्रमणको अवस्था, खोप दिने गरीको व्यवस्थापनको अवस्था अनि अहिले भइरहेको चाहिँ संक्रमितहरूको अवस्था के छ, कसरी अगाडि बढाउँदै हुनुहुन्छ, यसका बारेमा जानकारी दिनुहोस् न।
वास्तवमै यो विश्वव्यापी रूपमै यो COVID-19 को कारणले गर्दाखेरि संसारका शक्तिशाली मुलुकहरूले पनि अब यस समस्यालाई जटिल समस्या मानेर अगाडि बढिरहेको अवस्था छ र सँगसँगै अब यो खोपहरू लाउने कामहरू पनि अगाडि बढिरहेको अवस्था छ भने अब हामी अलिक विकसित देशहरूभन्दा अलिक फरक तरिकाले अब अरू देशबाट ल्याएर यो खोपहरू लाउने पर्ने कार्यहरू अगाडि बढिरहेको अवस्थाले गर्दाखेरि अब यो बाराणसीमा पनि त्यही अनुसारको खोप लाउने कार्यक्रमहरू सञ्चालन भइरहेको अवस्था छ। पहिलो चरणको तपाईँको कोभिडसिल्ड र भ्यारोसिल्डको यो भ्यारोसिल्ड मात्र पहिलो यो 1 हप्ता अगाडि नै सम्पन्न भइसक्यो भने कोभिडसिल्डको दोस्रो मात्रा लाउने काम हामी हिजोदेखि यो बाराणसी 1 नम्बर वडादेखि सञ्चालन गर्दै आएका छौँ। यो 22 गतेसम्म तपाईँको बाराणसी गाउँको पालिकाभित्रमा चल्छ भने त्यो सँगसँगै चाहिँ नयाँ थप कोभिडसिल्डको दोस्रो डोज सँगै नयाँ यो एक्स्ट्राजिन खोप चाहिँ हामीले उपलब्ध गराइरहेको अवस्था छ। यस बाराणसी गाउँपालिकामा चाहिँ तपाईँको अहिले कोभिडको कारणले गर्दाखेरि त्यत्रो ठुलो क्षति भएको छैन, त्यसको लागि यो अब सम्पूर्ण बाराणसी टिम र स्वास्थ्य शाखा लगायत सम्पूर्ण जनप्रतिनिधि लगायत यो सम्पूर्ण वडावासीहरूको र जुन मेहनत जुन उहाँहरूको एउटा सचेतनामूलक कार्यक्रममा जुन सघा पुर्याउनु भएको छ त्यो कारणले गर्दाखेरि हामी चाहिँ अब यो बाराणसी मा चाहिँ अहिलेसम्म चाहिँ त्यत्रो अप्रिय घटनाहरू घटिरहेको अवस्था छैन। यद्यपि हामी सजग, सबैजना सुरक्षित र सतर्क रहन अति नै आवश्यक छ किनभने विश्वका शक्तिशाली मुलुकहरूले यो COVID-19 त्रसित र ग्रसित पनि भएका छन्। त्यसमा चाहिँ हामी सम्पूर्ण यो बाराणसी परिवार सदैव सचेत रहनु, सुरक्षित रहनु र यस्तै जनचेतनामूलक कार्यक्रमहरू फैलाउँदै यो खोपका कार्यक्रमहरू पनि अगाडि बढाउँदै लगिरहेको अवस्था छ।
अहिले प्रवक्ताज्यू, आजसम्ममा बाराणसी गाउँपालिका क्षेत्रभित्र कति जति नागरिकहरूले खोप लगाइसक्नु भयो होला?
यो मोटामोटी तपाईँको कोभिडसिल्डको दोस्रो डोज चाहिँ हिजो हाम्रो बाराणसी गाउँपालिका अन्तर्गत 1 नम्बरमा चलिरहेको अवस्था थियो। यो हिजो 68 त्यहाँ लाउनु भएको छ भने आज तपाईँको 3 नम्बरमा सुन्दरपुरमा चलिरहेको अवस्था छ होइन। यो कोभिडसिल्डको दोस्रो खोपहरू सञ्चालन सकिसके पश्चात नयाँ त्यो अलिकति भ्याक्सिन उब्रिएमा नयाँ व्यक्तिहरूलाई पनि यो खोप लगाउने कार्यक्रम 21-22 गते हाम्रो राजको स्वास्थ्य चौकी र डाङ्गीबारी स्वास्थ्य चौकी र हाम्रो चकचकी स्वास्थ्य चौकीमा हुने कार्यक्रम भइरहेको छ। यो अहिले निरन्तरता भइरहेको कारणले गर्दाखेरि अब तपाईँको पहिला चाहिँ तपाईँ जोन्सन एन्ड जोन्सन अन्त भ्यारोसिल्ड खोपहरूको डाटा हेर्दाखेरि मोटामोटी तपाईँको हाम्रो यहाँ लगभग 7-8 हजार व्यक्तिहरूले चाहिँ यो खोपहरू पहिलो मात्रा र दोस्रो मात्रा गरी लगाइसकेको अवस्था छ। त्यस्तै अवस्था छ। अब यो 22 गतेसम्ममा चाहिँ हाम्रो एक्चुअली डाटा अहिलेसम्म चाहिँ अब कोभिसिल्ड भ्याक्सिल्ड एस्ट्राजेन र यो जोनसन एन्ड जोनसन लाउने व्यक्तिहरूको डाटा चाहिँ तपाईँको 22 गते बेलुकासम्म चाहिँ हाम्रो वाराणसीमा यति व्यक्तिले खोप लगाइसक्नुभयो भनेर ठ्याक्कै डाटा चाहिँ आउन सक्छ। अहिले चाहिँ हाम्रो यो
अहिले प्रवक्ताज्यू यहाँहरू निर्वाचित भएको 4 वर्ष भयो, यहाँले चाहिँ बारादशी गाउँपालिका वडा नम्बर 1 अध्यक्षका रूपमा काम गर्नुभएको, 4 वर्ष पुरा पुगेर 5 वर्षको बजेट कार्यान्वयन गर्दै हुनुहुन्छ। अहिले 5 वर्ष यहाँ निर्वाचित भएको अन्तिम वर्षको पनि दोस्रो महिनामा साउन, अहिले भदौको महिनामा छौँ हामी भनिसकेपछि, यहाँ निर्वाचित भएपछि बारादशीको वडा नम्बर 1 यहाँले गर्नुभएका महत्त्वपूर्ण कामहरू के हुन्, के काम गर्नुभयो बारादशी 1?
वास्तवमै हामी निर्वाचित हुने बेलामा र अहिलेको समयमा विकासका कामहरू हेर्नुपर्दाखेरि धेरै हामीले फरक पाउन सक्छौँ। विशेष त म बारादशी 1 वडाको वडा अध्यक्षको नाताले, जस्तै बारादशी 1 भनेको यो हाम्रो सबैभन्दा तल, यानि कि हाम्रो तपाईँको यो बिहारको बोर्डरसँग सिमाना जोडिएको वडा हो। यो यसलाई चाहिँ तपाईँको यस गाउँपालिकालाई चाहिँ तपाईँको हेर्नुपर्दाखेरि सबैभन्दा पिछडिएको वडाको रूपमा पनि 1 वडालाई नै तपाईँको हामीले मान्न सक्छौँ, किनभने अब हरेक कुराले पिछडिएको, अब यो बिहारको सिमानासँग जोडिएको, जनजाति तथा आदिवासीहरूको बाहुल्यता रहेको, अनि त्यस क्षेत्रका अधिकांश व्यक्तिहरू गरिबी र शिक्षा स्वास्थ्य र रोजगारबाट तपाईँको धेरै टाढा रहेको अवस्था थियो। मलाई लाग्छ हामी निर्वाचित भएर आइसकेको समयमा मैले चाहिँ त्यहाँ हामी सबैले देख्न पाउँथ्यौँ कि त्यहाँका बाटाघाटाहरूमा तपाईँको ग्राभेल भन्ने हामी जुन शब्द हुन्छ नि, ग्राभेल ती बाटाघाटाहरूले पाइसकेको अवस्था थिएन। त्यस क्षेत्रमा तपाईँको शिक्षाको दृष्टिकोणले हेर्नु सक्नुभयो भने कक्षा 8 पास गरेर 9 कक्षा पढ्नका लागि 5-7 किलोमिटर माथि राजगढ पशुपति माविमा जानुपर्ने बाध्यता थियो भने, एउटा तपाईँको निशुल्क रूपमा सिटामोल प्राप्त गर्नका लागि स्वास्थ्य चौकीको अभावको कारणले गर्दाखेरि तपाईँको 5-7 किलोमिटर टाढा राजगढ स्वास्थ्य चौकीमा जानुपर्ने बाध्यता थियो। र त्यसै गरी सुरक्षाको दृष्टिकोणले हेर्नुपर्दाखेरि सुरक्षाको दृष्टिकोणले अत्यन्तै कमजोरी अवस्था रहेको थियो बारादशी 1 तपाईँको दिन डाहारै त्यहाँ, अब तपाईँहरूले कति घटनाहरू सुन्दै भएको होला, 82-83 सालमा त्यहाँ ठुल्ठुला घटनाहरू घटेका छन्। यो डकैतीहरू बेलुका हुने बित्तिकै डकैतीहरू आएर त्यहाँका धनजनहरूको ठुलो क्षति भएको हामी कुराहरू सबैले सुनेकै छौँ। त्यस कुराहरू पनि त्यहाँ अवस्था एकदम गम्भीर रहेको थियो त्यतिखेरको बेलामा। हामी निर्वाचित भइसके आए पश्चात के गर्यौँ भने, सबैभन्दा पहिला मलाई लाग्छ विकासको नाममा शिक्षा स्वास्थ्य सुरक्षा र रोजगारलाई प्रमुख प्राथमिकता लिएर हामीले काम गरेका छौँ। अहिले त्यहाँ कक्षा 8 मात्र अध्ययन गर्न पाउने विद्यार्थीहरूको लागि हामीले मावि स्तर बनाएका छौँ। कक्षा 10 हामीले अमृत माविलाई बनाएका छौँ भने, त्यसै गरी सुरक्षाको दृष्टिकोणले त्यहाँ एउटा भागुरा सशस्त्र प्रहरी बिओपी खडा भएको छ त्यहाँ इन्सपेक्टरको दरबन्दी सहितको भने, त्यसपछि स्वास्थ्यको हकमा चाहिँ हामीले आधारभूत स्वास्थ्य चौकीहरू निर्माण गरेका छौँ भने, तपाईँको अब यो विद्यालयदेखि बाहेक तपाईँको यो हाम्रो मदरसाहरू पनि रहेको छ त्यहाँ, मुजाहिल उलुम भन्ने मदरसा, मुजाहिल उलुम भन्ने मदरसा, हिजोको दिनमा हामीले त्यो बाँसको टाटीहरू लाएर त्यहाँका विद्यार्थीहरू, त्यहाँ ठुलो परिवारमा मुस्लिम समुदायहरू रहेको छ, त्यहाँ बाँसका टाटीहरू लाएर माथिबाट तपाईँको जस्ता लाएर उहाँहरू पढ्ने बाध्य हुनुभयो। अहिले 3 कोटी भवनहरू हामीले बनाइदिएका छौँ भने, त्यसै गरी तपाईँको ज्येष्ठ नागरिकहरूको निमित्त हामीले त्यहाँ एउटा ठुलो ज्येष्ठ नागरिक भवनको भवन पनि निर्माण गरेका छौँ भने, युवा तथा बालबालिकाहरूको लागि एउटा राजुपति खेल मैदान भनेर हामीले निर्माण गरेका छौँ भने, तपाईँको त्यसै गरी यो अहिलेको समयमा समयसँग चल्नुपर्ने, समयसँग जानुपर्ने एउटा जुन छ ट्रेन, जस्तै पर्यटन तर्फ पनि हामीले ठुलो एउटा काम गरिरहेका छौँ, जुन साधुपति झिल तथा सिमसार क्षेत्र भनेर हामीले यो पशुपति माविको 26 बिघा जग्गामा रहेको एउटा ठुलो झिल छ, 22 बिघा मोटामोटी त्यो 26 बिघा जग्गा मध्ये 22 बिघा जग्गालाई हामीले जिज्ञासा सम्पन्न गरियो भने टेन्डर पनि अब यो हप्ता दिनभित्रमा त्यहाँ सबै कुरा प्रक्रिया सकेर संस्कृति तथा पर्यटन मन्त्रालय केन्द्रको तर्फबाट 3.5 करोड र गाउँपालिकाको 1.5 करोड गरी जम 5 करोडको योजनामा हामी त्यहाँ एउटा पर्यटक स्थल निर्माण गरिरहेको अवस्था छ भने अब विभिन्न यो संस्कार संस्कृतिको रूपमा रहेका अब चर्चदेखि लिएर विभिन्न मठ मन्दिर गुम्बा यी इत्यादि अब मलामी घरहरूको निर्माण हामीले गरिसकेका छौँ भने आवश्यकता अनुसार खोप केन्द्रहरूको पनि निर्माण गरिसकेका छौँ भने तपाईँको एउटा विकट मानिने त्यहाँ सिँचाइको अभावको कारणले गर्दाखेरि हामीले एउटा सिँचाइका लागि तपाईँको यो सोलर पम्प ओभर हेड ट्याङ्क सहितको यो खैरबारीमा त्यो कामहरू सञ्चालन गरिरहेको अवस्था छ भने विभिन्न बाटाघाटा मठ मन्दिरदेखि लिएर विभिन्न तपाईँको यो लक्षित वर्गका कार्यक्रमहरू महिला बालबालिका दलित अपाङ्गतादेखि लिएर अनेकौँ कार्यक्रमहरू हामीले गरिरहेका छौँ भने अब वडा कार्यालय भवन पनि भवनको निर्माण पनि हामीले लगभग 50% काम सम्पन्न गरिसकेका छौँ भने अब केही काम मात्र बाकी छ मलाई लाग्छ 2-3 महिनाभित्रमा वडा कार्यालय भवनहरू पनि भवन पनि अब हाम्रो 1 नम्बरमा कम्प्लिट हुने छ त्यसै गरी यस्तै सानातिना कामहरूदेखि लिएर ठुल्ठुला कामहरू विशेष गरी 1 नम्बर वडामा रहेको छ भने अब यस्तै यो आर्थिक वर्षको हामी 2078-79 अब लास्ट उसमा छौँ यो भनेको हाम्रो जनप्रतिनिधिहरूको लागि यो लास्ट यो आर्थिक वर्ष रहेको छ भने यसपालि चाहिँ हाम्रो बारदर्शी गाउँपालिका अन्तर्गत रहेर 55 करोड 47 लाख जतिको बजेट बनेको छ भने त्यसमा चाहिँ अब हाम्रो बारदर्शी गाउँपालिका वडा नम्बर 1 चाहिँ अब वडागत हिसाबमा चाहिँ अब 70,20,000 बजेट हामीले बाँडफाँडमा पाएका छौँ। त्यो बजेटको हामीले अब विभिन्न कार्यक्रमहरू बनाएर अब यस अब नेपालको संविधानको धारा 2029(2) होइन अब यो हाम्रो विभिन्न कोषबाट विनियोजित रकमहरू चाहिँ अब नेपाल यो हाम्रो जम्मा रकम चाहिँ तपाईँको त्यही 55 करोड 47 लाख मध्येबाट चाहिँ अब 70,20,000 रुपियाँ चाहिँ वडा नम्बर 1 यसपालि गएको रहेछ। त्यस कार्यक्रम त्यो विनियोजित रकमबाट चाहिँ गाउँपालिकाबाट त्यो प्राप्त गरेको रकमबाट चाहिँ हामीले वडा स्तरमा आवश्यक योजनाहरू जुन सामान्य तरिकाले अब गर्न सकिने अब यो 70 लाखले त ठुल्ठुला योजनाहरू सम्पन्न गर्न हामी असमर्थ हुन्छौँ। त्यसैले अब आवश्यक अनुसार र सामान्य तरिकाका यो योजनाहरू बनाएर यसपालि चाहिँ अब यो 2078-79 बजेटमा हामीले ल्याउने तर्खरमा छौँ भने अब यो चाहिँ अहिले के छ भने यसपालि चाहिँ अहिले तपाईँको यो बजेटहरू कार्यान्वयन गर्नको लागि हामीलाई प्राविधिक समस्या परेको छ। अब कुलनिकाबाट रकमहरू नआइसकेको कारणले गर्दाखेरि अब अहिलेसम्म पनि अब नयाँ बजेटहरूलाई चाहिँ कार्यान्वयन गर्न चाहिँ हामीले पाइरहेको अवस्था छैन। यद्यपि मलाई लाग्छ अब यो अब बजेट हाम्रो गाउँपालिकाको खातामा आइसके पश्चात चाहिँ हामीले अब विनियोजन गरेका बजेटहरू प्रत्येक वार्डमा विनियोजन गरेका बजेटहरू चाहिँ अब हामीले तुरन्त सञ्चालन गर्ने गराउने छिटो मलाई लाग्छ आशा म गरेको छु। होइन अब वर्ष यसपालि अब यो हाम्रो लास्ट वर्ष र चुनावको मुखमा चुनावी बजेट भएको कारणले गर्दाखेरि अब सबै वडा अध्यक्षज्यूहरूले अब सबै जनप्रतिनिधिज्यूहरूले वर्ष छिटो छिटो नै कार्यहरू सम्पन्न गर्ने उसमा लाग्नु हुन्छ होला जस्तो मलाई लागिरहेको छ। यसरी नै छ अहिलेको बारदर्शी गाउँपालिका स्तर चाहिँ योजना तथा कार्यक्रमहरूको बारेमा यसरी नै चलिरहेको अवस्था छ।
अहिले अध्यक्षज्यू यहाँले 70,20,000 यहाँको ओडाका लागि प्राप्त गर्नुभएको छ, त्यसबाट चाहिँ के कामहरू गर्ने भन्ने यहाँले चाहिँ सोचिरहनु भएको छ?
यसबारे चाहिँ तपाईँको के छ भने हाम्रो बारदर्शी गाउँपालिका वडा नम्बर 1 चाहिँ तपाईँको त्यो बजेटहरू विनियोजन त्यति भएको रहेछ। त्यो बजेटबारे चाहिँ अब तपाईँको यहाँ आवश्यक पनि यो वडालाई आवश्यक पनि विभिन्न बाटाघाटाहरूदेखि लिएर यहाँ के छ भने अब अधुरो भौतिक संरचना जस्तै अब खैरबारी खोप केन्द्रहरू अधुरो रहेको छ, त्यस्तो खोप केन्द्रलाई मलामी घरमा तपाईँको त्यहाँ तपाईँको अलिकति झ्यालोका लगाउने बाँकी छ, त्यस्तो अधुरो कामहरू गर्नलाई अनि तपाईँको जस्तै आवश्यक काम आवश्यक ठाउँमा बाटाहरूलाई मर्मत गर्नको लागि र यो आवश्यक तपाईँको अब यो जस्तै अरू जस्तै मन्दिर मठ मन्दिरहरू टहराहरू यी जस्तै म्याक्सिमम रूपमा चाहिँ तपाईँको अधुरो रहेका कार्यहरूलाई पुरा गर्ने उद्देश्यले यसपालि बारदर्शी गाउँपालिका वडा नम्बर 1 चाहिँ योजनाहरू विनियोजन भएको अवस्था छ सर।
अहिले अध्यक्षज्यू यहाँले चाहिँ जुन अत्यन्तै महत्त्वपूर्ण कुरा गर्नुभयो भौतिक पूर्वाधारको क्षेत्रमा यहाँ निर्वाचित भएर आइसकेपछि गरेका महत्त्वपूर्ण कामहरूको सबै फेरिस्ता आम नागरिकहरूलाई सुनाउनु भयो। यहाँको वडा कृषिमा आश्रित नागरिकहरू बढी भएको, खेती किसानी गर्ने मान्छेहरू बढी भएको वडा पनि पर्छ, कृषिका क्षेत्रमा चाहिँ के गर्नुभयो यो चाहिँ छुटिराखेको छ?
वास्तवमै अब तपाईँको होमवर्क नै मैले भनिसकेँ, अब हिजोका दिनमा पनि गत प्रत्येक आर्थिक वर्षमा हामीले अब कृषिमा चाहिँ तपाईँको त्यहाँ हाम्रो अत्यन्तै समस्या रहेको कुरा सबैलाई यथावतै छ। यद्यपि हामीले अब हिजोका दिनमा पनि अब वडा स्तरबाट अब मोटर ट्याङ्की बोरिङ लगायत च्याप कटरहरू यी इत्यादि सामग्रीहरू हामीले वितरण गर्दै आइरहेका छौँ। त्यस्तै कार्यक्रमहरू जस्तै वडाभित्र रहेका तपाईँको कृषकहरूलाई चाहिँ विभिन्न सामग्रीहरू वितरण कार्यक्रमहरू पनि हामीले यसपालि पनि राखेका छौँ। अन्त उत्कृष्ट कृषक समूहहरूलाई कृषि गर्ने व्यक्तिहरूलाई चाहिँ अब यसपालि तपाईँको एउटा हामीले वडाभित्र रहेका उत्पादित वस्तुहरूको प्रदर्शनी तथा उत्कृष्ट कृषक समूह तथा कृषकहरूलाई पुरस्कार सम्मान कार्यक्रमहरू राखेका छौँ भने अब कृषकहरूलाई विभिन्न मोटर बोर्डिङ स्प्रे ट्याङ्की लगायतका सामग्री वितरण गर्न कार्यक्रम राखेका छौँ भने अब तपाईँको त्यस क्षेत्र अलिकति मकै र धान पकेट क्षेत्र भएको कारणले गर्दाखेरि अब हामी सतत अठोटमाथि एउटा हाम्रो कृषक समूह भन्नेलाई चाहिँ अब तपाईँको यो सशस्त्र अनुदान को यो 50% अनुदानमा चाहिँ अब थ्रेसरहरू रोटावेटरहरू हल जोत्ने मेसिनहरू त्यो ट्र्याक्टरहरूदेखि लिएर तपाईँको च्याप कटर मोटर बोर्डिङहरू यी अब उहाँहरूको 50% हाम्रो 50% गरी जम्मा 20 लाखको अनुदान रकममा चाहिँ यस्ता कार्यक्रमहरू सञ्चालन गरेका छौँ भने यसपालि पनि अब यो मकै पकेट क्षेत्र अन्तर्गत रहेर हाम्रो बारदासीलाई सशस्त्र अनुदानमा चाहिँ 25 लाख रुपियाँ विनियोजन भएको रहेछ। अब त्यसको पनि कार्यक्रम हुनेछ भन्ने म आशा गरेको छु भने कृषिमा चाहिँ विशेष गरेर तपाईँको हाम्रो नगदे बालीहरू जस्तै यो सागसब्जीहरू उत्पादन हुने एउटा क्षेत्र छ हाम्रो यो खैरबारी टोल भन्छौँ हामी खैरबारीलाई चाहिँ लिएका छौँ। त्यस क्षेत्रमा चाहिँ तपाईँको यो हाम्रो सिँचाइ डिभिजन कार्यालय भद्रपुरको सहयोगमा चाहिँ हामीले एउटा अघि नै मैले भने ओभरहेड पम्प्स त्यो तपाईँको ट्याङ्की भएको ग्रामीण सिँचाइ त्यो पाइपलाइनबाट थोपा सिँचाइ अन्तर्गत तपाईँको यो 25 बिघा 15-16 हेक्टर जग्गामा चाहिँ हामीले त्यो कार्यक्रमहरू विस्तार गरिरहेका छौँ भने अब त्यसरी नै अब यो कृषि निशुल्क रूपमा कृषि मिटरहरू वितरण गर्ने एउटा कार्यक्रमहरू यसपालि हामीले ल्याएका छौँ। च्याप क्याटरहरू मोटरहरू यस्तै कार्यक्रमहरू हामीले यसपालि गर्ने प्रोग्रामहरू बनाएका छौँ।
अहिले चाहिँ यहाँ त नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ, नेकपा एमालेबाट निर्वाचित हुनुभएको थियो, यहाँकै पार्टीको केही नेताहरूले चाहिँ अहिले नेकपा एकीकृत समाजवादी भन्ने पार्टी खोल्नु भएको छ। जनप्रतिनिधिहरू नागरिकहरू कतिको अर्को पार्टीमा जाँदै हुनुहुन्छ, फेरि यहाँहरूलाई आउँदो चुनावमा यहाँहरूलाई चाहिँ अप्ठ्यारो पार्ने गरेको परिस्थिति चाहिँ बारादशी क्षेत्रमा छ कि छैन, यहाँलाई के लाग्छ?
पक्कै पनि यो एउटा नेकपा एमालेमा चाहिँ एउटा ठुलो समस्याकै रूपमा उत्पन्न भएको चाहिँ यो हामीले सबैले बुझेकै छौँ होइन। यद्यपि हामीले चाहिँ अब त्यस्तो नेतृत्व गर्ने हाम्रा नेताजीहरूलाई म चाहिँ के भन्न चाहन्छु भने तपाईँकै रेडियो मार्फत एउटा हाम्रो उखान भन्छ, तपाईँको भाइ फुटे गवा लुटे भन्ने एउटा उखान छ होइन। जब आफ्नै घरका व्यक्तिहरू फुट्छन् ओभियसली केही न केही अब क्षति त अवश्य नै हुन्छ, किनभने अब आफ्नै घरमा सबै कुरा हुँदा हुँदा अब सबै कुराहरू मिलाउन कोसिस गर्नुपर्ने अवस्थामा चाहिँ हामी फुटेर गयौँ भने अब त्यो फुटेकै अवस्थामा तपाईँको हिजोको इतिहासलाई हेर्नु पर्दाखेरि हाम्रो रावण र विभीषणकै कहानी सुन्दाखेरि अब भाइ भाइ फुटेरै आज रावणको तपाईँको अन्त्य भएको होला, नभए श्रीराम भन्दा रावणको पनि कम शक्तिशाली अवस्थामा चाहिँ हुनुहुन्थ्यो होला समय लाग्छ। यद्यपि तपाईँको यो बारदासीमा चाहिँ अब हामीले बुझेअनुसार तत्काल हिजो आजको कुरा चाहिँ अब हिजोको दिनमा जे जति साथीहरूले भुलचुक गरे पनि अब उहाँहरूको मिसअन्डरस्ट्यान्ड भए पनि अब एक आपसमा हामी दुई फ्याक्ट देखे तापनि मलाई लाग्छ बारदासीको हकमा चाहिँ अब सबै कुराहरूको समाधान चाहिँ भइसकेको अवस्था चाहिँ मैले बुझेको छु। आज मात्रै बिहान म साथीहरूसँग दुई चारजना साथीहरूसँग यसो बुझ्दाखेरि अब हाम्रो साथीहरू सबै मोटामोटी पुरानै उसमा भनौँ न नयाँ समाजवादी पार्टीमा नगइकन नेकपा एमालेमै रहेको जानकारी मैले पाएको छु, यो खुसीको कुरा छ। मलाई लाग्छ यो झापा जिल्लामा चाहिँ अब कुनै पनि जनप्रतिनिधिहरू त्यता गएको अहिलेसम्म अब हुन त अब भोलिसम्म भोलिको 22 गतेसम्म निर्वाचन आयोगले एउटा सूचना जारी गरेको छ इच इच्छाको दल दर्ता गर्न पाउने तर अहिलेसम्म चाहिँ त मैले बुझे अनुसार चाहिँ अब त्यस्तो कोही पनि जनप्रतिनिधिहरू गइसकेको अवस्था चाहिँ छैन अब बाह्रदासीमा पनि तपाईँको त्यस्तो अवस्था चाहिँ छैन हामीले अहिलेसम्म चाहिँ अब हिजोका दिनमा केही साथीहरूको अब मनसाय अलिकति फरक भए पनि अब आजको दिनमा आजको समयसम्म चाहिँ सबैजनाको मन किनभने हिजो हामीले गरेका मेहनत हिजो गरेका परिश्रमहरू हिजोका गरेका तपाईँको कुराहरूलाई उहाँहरूले बुझेर विश्लेषण गरेर फेरि पनि हामी एकजुट भएर जानुपर्छ भन्ने सोचमा मलाई लाग्छ सबै नेता कमरेडहरू एक आपसमा मिलेर नै अगाडि बढ्नुपर्छ भन्ने निचोडमा हामी आइसकेको अवस्था चाहिँ रहेको छ।
हामी कार्यक्रमको अन्त्य अन्त्यतिर छौँ, बाह्रदशी खबरको अन्त्य अन्त्यतिर छौँ। अन्त्यमा यो रेडियो सुन्दै गर्नुहुने आम श्रोतालाई, बाह्रदशी बासिन्दालाई, यहाँको ओडावासीलाई, आम नागरिकहरूलाई, एकजना युवा ओडाध्यक्ष, युवा नेता, एउटा पार्टीको युवा कार्यकर्ताका रूपमा यहाँको थप कुरा के छ?
ठिक छ, सबैभन्दा त पहिला अब रेडियो भिजन तपाईँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु किनभने आफ्ना मनमा लागेका कुराहरूलाई अब तपाईँ सञ्चार मार्फत यो हजारौँ लाखौँ व्यक्तिहरूको माझमा जुन पुर्याउनु तपाईँले ऊ गर्नु त्यसलाई तपाईँलाई धेरै धन्यवाद दिन चाहन्छु। अभियसली नै अब हामीहरू अहिले चाहिँ तपाईँको अत्यन्तै जटिल अवस्थामा छौँ, COVID-19 महामारीको सङ्क्रमणमा छौँ। सबैभन्दा पहिला सबैजना सजग सुरक्षित रहौँ र आफूले जानेका कुराहरू, आफूले सिकेका कुराहरू, जनचेतनामूलकका कुराहरू आफूलाई, आफ्ना साथीभाइ, आफन्तलाई र सक्दो सबैलाई सेयर गरौँ। र सबैभन्दा ठुलो कुरा त के रहेछ भने हामीले चाहेका शान्ति हो, विकास र समृद्धि हो। त्यो शान्ति, विकास र समृद्धिका लागि हामी सबै एकजुट हुनु अत्यन्तै आवश्यक छ। हामी नेपालीहरू जहाँ भए पनि यो देशलाई एउटा सुन्दर शान्त देश, हिजोको दिनको उखान पनि छ होइन, समृद्धि र प्रगतिको देश बनाउनको लागि सबै लागौँ। अहिलेको अवस्थामा जुन राजनीतिक चहलपहल अलिकति बढी छ, वास्तवमा राजनीति गर्नु अत्यन्तै आवश्यक छ किनभने परिवर्तन गर्नको लागि केही सङ्घर्ष गर्नुपर्ने आवश्यक हुन्छ। आफ्ना विचारहरू, सकारात्मक विचारहरूलाई लिएर यो राष्ट्रलाई निर्माण गर्नको लागि अब मैले त के भन्छु भने बाह्रदशी को एउटा प्रवक्ताको नाताले, बाह्रदशी वडा नम्बर एकको वडाको नाताले के भन्छ भने यो हामी स्थानीय तहमा जुन जति पनि प्रतिनिधिहरू छौँ, जति पनि साथीभाइहरू छौँ, जति पनि हामी अब जनताहरू छौँ, जति पनि हाम्रा इष्टमित्रहरू हुनुहुन्छ, हामीले यति कुराहरू बुझ्नुपर्छ कि जस्तै हिजोको दिनमा हामी सबैले दुःख पाएका छौँ, हामी एउटा गरिब राष्ट्रका जनता हौँ, हामीले अब ठुलो चुनौती पश्चात यो देशमा तपाईँको लोकतान्त्रिक गणतन्त्रको निर्माण भएको छ, यस अवसरमा हामी अब फुटेर होइन जुटेर अगाडि बढौँ किनभने हामीले सबैले चाहेका कुरा यही मात्र हुनसक्छ कि हाम्रो आफ्नो परिवार, आफ्नो समाज, आफ्नो गाउँपालिका, नगरपालिका, आफ्नो राष्ट्र एउटा सबल, सक्षम र समृद्धि बनोस्। हाम्रो सबैको चाहना यही भए तापनि हामी बिचमा एउटा मनमुटाव, एउटा तपाईँको जुन हाम्रो हिंसा, सबैभन्दा पहिला व्यक्तिगत स्वार्थहरू, यी कुराहरूलाई त्यागेर हामी यो समाज निर्माणको लागि सबै लाग्यो भने मलाई लाग्छ शान्ति, समृद्धि र सुख हामी यहीँ पाउन सक्छौँ। तसर्थ सही बाटो हिँड्नका लागि, सही निर्णय लिनका लागि, सही सल्लाह सुझाव दिन अथवा लिनका लागि हामी सदैव अगाडि रहौँ र सबैजना यसरी नै मिलेर अगाडि बढौँ, तब मात्र हाम्रो यो एउटा सबल गाउँपालिका अथवा यो क्षेत्र अथवा यो राष्ट्र बन्न सक्छ। तसर्थ म यही कामना गर्दै अब आगामी दिनमा यो COVID-19 चाहिँ अब चाँडै नै यस नेपालबाट, यो विश्वबाट नै बिदा भएर जाओस् भन्ने कामनाका साथ अब हिजोका दिन जस्तै रमाइलो गरेर हामी हिँड्थ्यौँ, साथीभाइमा रमाइलो गर्थ्यौँ, जुन एक आपसमा तपाईँको टुगेदर गरेर एक आपसमा तपाईँको कार्यक्रमहरू गर्छ, त्यसरी नै अब सबैभन्दा पहिला दुःख खबर छ यहाँ अब 2 वर्षदेखि विद्यार्थीहरू स्कुल जान पाइरहेको अवस्था छैन, ऊ नानीहरूलाई अब स्कुल जाने वातावरण पनि बनोस् भन्ने कामनाका साथ म चाहिँ बिदाउन चाहन्छु।
धन्यवाद छ यो महत्त्वपूर्ण समयका लागि। उहाँ हुनुहुन्थ्यो बाह्रदशी गाउँपालिका वडा नम्बर एकका अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता शम्भु सिंह राजवंशी, बाह्रदशी खबरका लागि कुराकानी गर्दै। आजका लागि बारादशी खबर यति नै। अर्को महिना यसै गरी बारादशी गाउँपालिका क्षेत्रभित्रका विषयवस्तुहरूका साथ उपस्थित हुनेछौँ। तबसम्मका लागि म गणेश पोखरेल पनि बिदा चाहन्छु। नमस्कार।